بسم اللہ الرحمن الرحیم. عورت اور اسلام کے حوالے سے ہم بات کر رہے ہیں. آج ہم میاں بیوی کے حوالے سے ہم نے تمہیدی گفتگو جو اللہ نے کی تھی اس سلسلے میں اس پر ہم نے پہلے بات کر لی تھی. آج ہم اس بات پر بات کریں گے کہ مرد کو کیا درجہ دیا گیا ہے اور شوہر کو اور بیوی کو کیا درجہ دیا گیا ہے. دیکھیے اس میں ایک لفظ بہت مشہور ہے قرآن مجید کا کہ الرجال قوامون علی النساء. سورہ البقرہ میں بات کہی گئی تھی میں نے ایک درجہ اونچا دیا ہے شوہروں کو بیویوں کے مقابلے میں, اور یہاں یہ اس لفظ کو الرجال قوامون علی النساء کے لفظ بولا گیا ہے. قوام جب اللہ کے ساتھ آتا ہے تو اس کا مطلب ہوتا ہے کہ وہ ان کی دیکھ بھال کرتا ہے, ان کی حفاظت کرتا ہے, ان کی ذمہ داریوں کو ادا کرتا ہے اور ساتھ ان کا نگہبان بھی ہے. نگہبان ہونے میں سربراہی کا ایک تصور سا آ جاتا ہے, یعنی حفاظت ہے, پروویژن ہے کھانے پینے کی, ضروریات کی, جو جس کو قوام بنایا جا رہا ہے جو اس کی ذمہ داریاں ہوتی ہیں اس میں یہ سب کچھ ہے, یعنی ان کی صحت کا, ان کی بیماریوں کا, ان کے کھانے پینے کا, ان کے کپڑوں کا, ان کی تمناؤں کا, ان ساری چیزوں کا اس نے ذمہ داری اس کے اوپر ہے. تو گویا ایک خادم پلس نگران, ایک خادم پلس نگران. اور یہ اللہ تعالیٰ نے جو بات کہی الرجال قوامون علی النساء, تمام دنیا میں دیکھ لیجئے, میں نے مختلف تہذیبوں میں عورتوں اور مردوں میاں بیوی کے رشتوں کا جائزہ لیا تو مرد خدمت ہی پر لگا رہتا ہے, اس میں کوئی شبہ نہیں ہے. ایک سربراہی اس کو خود بخود حاصل ہوتی ہے مانے یا نہ مانے. جرمنی کی ایک مشہور, میں نام نہیں لے رہا یہاں پر, مشہور فیمنسٹ خاتون ہیں, تو انہوں نے ساری زندگی اپنے شوہر کی فکر میں کھپا دی, یعنی فیمنزم کے اوپر جو کچھ لکھا انہوں نے وہ بھی اپنے شوہر کے فلسفے کی وجہ سے, اور جس سے انہوں نے شادی نہیں کی کیونکہ وہ شادی کرنا پسند نہیں کرتی تھی. تو اس طرح سے یہ عجیب و غریب بات ہے کہ یہ جو الرجال قوامون علی النساء ہے, یہ ایک طرف سے ہماری اندر کی آواز بھی ہے اور ایک طرف سے ایک ذمہ داری بھی ہے, ایک طرف سے اس دنیا کے ڈیزائن کا حصہ ہے. اس کو میں کئی دفعہ پہلے بھی بیان کر چکا ہوں اپنی بعض نشستوں میں کہ کسی فلسفی نے کہا کہ اس بات کا فیصلہ پہلے دن ہی ہو گیا تھا جب انسان بنائے گئے کہ اماں حوا اور بابا آدم اپنی غار سے باہر نکلے ہوں گے اور شیر کو دیکھ کر اماں حوا اندر بھاگ گئی ہوں گی چیختی ہوئی اور بابا آدم ڈنڈا لے کر شیر کا مقابلہ کرتے رہے ہوں گے. تو یہ قوام ہونے کا فیصلہ اس طرح سے ہو جاتا ہے, اور یہ آپ روزانہ کی زندگی میں دیکھ لیں ایسا ہی ہو رہا ہے, خواہ ویسٹ ہو, خواہ ایسٹ ہو, خواہ ان کے درمیان کی کوئی دنیا ہو, مشرق وسطیٰ ہو یا سینٹرل ایشیا ہو, ہر جگہ پہ یہی کچھ ہو رہا ہے, ہر جگہ پہ. یعنی کوئی ایسی دنیا نہیں ہے جس میں مردوں اور عورتوں کی جو بایولوجیکل ڈفرینس ہے اس کے خلاف ہو رہا ہو. دنیا کا کوئی کونا نہیں ملے گا جہاں عورتیں اولاد نہ جن رہی ہوں, اور دنیا کا کوئی کونا ایسا نہیں ملے گا جہاں مرد ماں بن رہے ہوں, نہیں ملے گا. یہ وہ بایولوجیکل چیزیں, حقیقتیں ہیں جس کو قرآن مجید سامنے رکھ کر آگے اس خود بیان کر دیا اللہ تعالیٰ نے کہ میں شوہروں کو قوام کا درجہ دے رہا ہوں کہ وہ نگران بھی ہیں اور ذمہ دار بھی ہیں. ذمہ دار اس معنی میں حفاظت, ان کے پرویژن, کھانے کی, کپڑوں کی, ان کی ضروریات, ان کی نفسیات, سب کا خیال رکھنا ہے. تو قوامون علی النساء کا مطلب صرف حاکم نہیں ہے, پلس ذمہ داریاں بھی اس کے اوپر ہیں. اب آگے اس کی وجہ بتائیے, وجہ یہ بتائیے کہ بما فضل اللہ بعضہم علی بعض, یہ میں شوہروں کو حق اس لیے دے رہا ہوں کہ میں نے بعض کو بعض پر فضیلت دی ہے, یعنی میں دے رہا ہوں. اب اللہ تعالیٰ نے دو میاں بیوی آ گئے شادی کر کے, تو اللہ تعالیٰ نے کہا کہ میں شوہر کو یہ درجہ دے رہا ہوں, بیوی کو نہیں دے رہا, اس ہدایت کے ساتھ کہ جو میں اب فضیلتیں دے رہا ہوں اس میں تم نے تمنا میں نہیں پڑنا, حسد کا شکار نہیں ہونا, لڑائی کا باعث نہیں بننا چاہیے. تو یہ بما فضل, اب بما فضل اللہ میں نے ایک بات پہلے واضح کر دی کہ مردوں کی جو جسمانی اور نفسیاتی حالت ہے وہ ان کو اس کام کے قابل بناتی ہیں. اس پرزے کے اندر جو میں بات کرتا چلا رہا ہوں کہ معیشت کے نظام میں کچھ پرزے ہیں, ان پرزوں میں ایک پیچ گھڑی کا جو میں نے کھول دیا تھا اور خراب ہو گئی تھی, اس پیچ کی حیثیت شوہر کو حاصل ہے. اگر خاندان کے اس نظام میں یہ پیج ٹھیک نہیں ہے تو خاندان کا نظام نہیں چلے گا. جس میں شوہر قوام نہ ہو, دیکھ بھال کرنے والا نہ ہو, چیزوں کی ضروریات کو پورا کرنے والا نہ ہو, वो औरतों और अपने बच्चों का ज़िम्मेदारी लेने वाला ना हो और वो उनकी निगरानी और हिफाजत ना कर सकता हो तो ख़ानदान नहीं बनेगा, बन ही नहीं, आज भी नहीं बनेगा, पुराने ज़माने में नहीं बनता था। उस ज़माने में तो ज़्यादा ज़रूरत होती थी बात चीज़ों की, मसलन आजकल शहरों में हमें हिफाजत की इतनी ज़रूरत नहीं होती, लेकिन पुराने ज़माने में शौहर की हिफाजत बहुत अहमियत रखती थी। तो अब आजकल इतनी नहीं है, लेकिन तब भी पड़ती है। रात को अगर चोर आ जाए, कोई शोर हो, शराबा हो, तो शौहर ही को उठकर जाकर देखना पड़ता है। वैसे ये भी होता है कि बाज़ अवकात ख़वातीन ज़्यादा ताकतवर होती हैं, लेकिन वो इस मुस्तस्नियात हैं। तो अर-रिजाल क़वामून अलन्निसा में पहली वजह ये बताई कि मैंने ये फ़जीलत दी है, ये बायोलॉजिकल है और नफ्सियाती है। बायोलॉजिकल मैंने बयान कर दी आदम व हव्वा के शेर का मुकाबला करने के किस्से में, कि उसको अल्लाह ने ताकत ज़्यादा दी है शौहर को, इसलिए वो ये हक़ रखता है या ये ज़िम्मेदारी अदा कर सकता है। दूसरी नफ्सियाती चीज़ है, मैंने शायद शुरू की किसी नशिस्त में यर्ज़ किया था कि मर्द और औरतों के दरमियान ज़हनी तौर पर काफ़ी फ़र्क है, दिमाग के साइज़ का फ़र्क है। लेकिन उसमें मैंने बताया था कि जो दाएं और बाएं वाला जहन का हिस्सा है, उसके दोनों के इस्तेमाल करने में औरतें डिफरेंट हैं, मर्द डिफरेंट हैं। औरतें जज्बात वाले हिस्से को और अकल वाले हिस्से को, दोनों को मुस्तकिल तौर पर इकट्ठा इस्तेमाल करती हैं, मर्द इसमें नकम्मे हैं, वो सिर्फ एक हिस्सा इस्तेमाल करते हैं। लेकिन एक हिस्सा इस्तेमाल करने की वजह से ये एक और काम के लिए मौजू हो जाते हैं जिनके लिए औरतें मौजू नहीं रहती। वो क्या है कि जब औरतें जज्बात और अकल दोनों को इकट्ठा इस्तेमाल करती हैं तो प्योरली अकल के फ़ैसले नहीं कर सकती, प्योरली अकल के फ़ैसले नहीं कर सकती, वो लाजमन जज्बात की आमेजश के साथ फ़ैसला करेंगी, क्योंकि उनको बनाया इस मकसद के लिए गया है। तो अब जब ये उनको चीज़ हासिल नहीं होती कि वो दोनों को एनालिसिस में क्या होता है, मसलन एक राय हमारे सामने आ जाए, तो वो मर्द भी अच्छे लोग नहीं होते कि जो किसी ओपिनियन को जज्बाती होकर देखने लग जाए। हमारी पाकिस्तान के अक्सर मजहबी मामलात में ख़ास तौर से ट्रेनिंग यही है कि हमने पहले जज्बाती होना है, बाद में बात समझनी है। उसका क्या नुकसान होता है कि गलती दूर नहीं होती, गलती दूर नहीं होती तो बस चलते रहते हैं, मारधाड़ भी हो रही होती है और उस दीन की खातर मारदाड़ हो रही होती है जिसमें अमन और आश्ती का पैगाम दिया जाता है। तो इसलिए जज्बात से अलग होकर बाज़ुकात सोचना पड़ता है। जज्बात बड़ी अहमियत रखते हैं, जज्बात हमारी ज़िंदगी का एक बहुत बड़ा हिस्सा है, उसके बगैर हम रह नहीं सकते। ये मर्द में कम रखे गए हैं या कम अज़ कम कह लीजिए कुछ देर के लिए मुअत्तल हो जाते हैं, बिल्कुल मुअत्तल हो जाते हैं, और औरतों में ये मुअत्तल नहीं होते, ताकि उनकी जो जज्बात की आमेजश है उससे घर में एक रौनक बनी रहे। वजूद जन से तस्वीर कायनात में रंग, ये रंग उनके इस वजूद से पैदा होता है। जज्बातियत की फ़ज़ा, मोहब्बत, अपनाइत, लगन, इसार, कुर्बानी, ये सब कुछ औरतें हमें दे रही होती हैं, और मर्द क्या फ़ैसले कर रहे होते हैं, दो जमा दो चार कर रहे होते हैं। चुनाचे अल्लाह ताला ने कहा कि कवाम ये हैं, क्यों? क्योंकि ये जज्बात को अलग रख कर सोचने के काबिल हैं। लेकिन इसमें भी मुस्तस्नियात होती हैं, बाज़ मर्दों को मैंने देखा है कि हज़ार टिल लगा लें, वो जज्बात से बुलंद होकर सोचने को तैयार नहीं होते। उसकी वजह गालबन ट्रेनिंग होती है, जो कुछ होता है, लेकिन बहरहाल बायोलॉजिकल डिफ़ॉल्ट भी हो सकता है। तो इस तरह से ये जो कवाम बनाए गए हैं, तो इसके पीछे ये है। तो बिमा फजलल्ला में दो चीज़ें आ गईं, एक नफ्सियाती फ़र्क जिसको असूल के तौर पर ले कर चल रहा हूँ मैं कि मर्द औरत कोई भी जितने भी कवानीन हैं उनके पीछे ये बात चलती है, और दूसरी बात जो मैं अर्ज़ कर रहा हूँ वो जिस्मानी ताकत कुव्वत जो मर्द को इस पहलू से दी जाती है। और भी बहुत सारे पहलू हैं, मैं दो नकात पर बात को महदूद रखता हूँ। अगली जो वजह बताई गई है, वबिमा अनफकु मिन अमवाले, ये वो ज़िम्मेदारी है जो मैंने पिछली नशिस्त में ये अर्ज़ किया था कि मर्दों को जब ये दर्जा एक ज़्यादा दिया गया है तो उनको एक ज़िम्मेदारी भी ज़्यादा दी गई है। मर्दों को ये ज़िम्मेदारी दी गई है कि कमा कर लाना उन्होंने है, औरतों को ये ज़िम्मेदारी नहीं दी गई। वो कमाए ना कमाए अलग बात है, शोहर के ऊपर ये ज़िम्मेदारी लगाई गई है कि वो कमा कर लाएगा, इसके इवज़ उसको एक दर्जा ज़्यादा दिया गया है। एक ज़िम्मेदारी ज़्यादा दी गई है, उसके इवज़ एक दर्जा ज़्यादा दिया गया, एक हक़ ज़्यादा दिया गया है, वो हक़ कवाम होने का है। तो इस पहलू से वो जो आयत सूरह अल-बकरा की है कि मर्द औरतों पर वही ज़िम्मेदारियाँ हैं जो उनके हकूक़ हैं, यानी उनके हकूक़ और ज़िम्मेदारियाँ बराबर हैं, एक कमी की गई तो उसके नतीजे में शौहर को एक ज़िम्मेदारी ज़्यादा दे दी गई। तो वो भी बराबरी का हो गया मामला कि एक दर्जा अगर दिया गया है ज़्यादा तो एक मुसीबत भी ज़्यादा डाली गई है। चुनाचे वो शोहर शोहर नहीं है जो बीवी के लिए कमा कर नहीं लाता। चुनाचे पूरा निज़ाम निकाह का इस तरह से डिज़ाइन किया गया है कि निकाह के मौके पर वो सबूत देता है कि हक महर अदा करके कि मैं ये ज़िम्मेदारी उठा रहा हूँ, ये मैं पैसे इसलिए दे रहा हूँ हक महर के कि मैं ये बताना चाहता हूँ कि मैं बीवी की सारी ज़िंदगी ये ज़िम्मेदारी उठाऊँगा। तो हमारे निकाह में हक महर इसलिए रखा गया है कि वो अपना सबूत देगा। जैसे हम घर खरीदने बेचने का मामला करते हैं तो उसमें एक बयाना देते हैं कि जी मैं संजीदा हूँ इस सौदे में। इस तरह शोहर निकाह के मौके पर हक महर देता है कि मैं इस मसले में संजीदा हूँ कि मैं अपनी बीवी की ये ज़िम्मेदारी उठाऊँगा। इस ज़िम्मेदारी को लेकर वो इस काबिल हुआ है कि वो कवाम बन सके। तो कवाम के आगे कवाम बनने का औरतों पर क्या असर पड़ेगा, बीवी पर क्या असर पड़ेगा, वो इंशाल्लाह अगली नशिस्तों में देखेंगे। तब तक के लिए इजाज़त दीजिए।